بسم الله الرحمن الرحيم. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، دیکھو اسراف پر بات چل رہی ہے، اسراف اور اس کا علاج. آج کا عنوان ہے گھر سے فضول سامان کو نکالنا، اس پر بات چل رہی ہے. اب یہ کیسے پتا چلے کہ یہ فضول ہے اور یہ ضرورت کا ہے، اس کا معیار کیا، اس کے بارے میں بات چل رہی تھی. ایک قصہ سنایا تھا کہ شیخ فرید الدین عطار رحمت اللہ علیہ، یہ پہلے تاجرانہ تھی زندگی گزار رہے تھے، لیکن ایک اللہ والے ان کی دکان پر پہنچے اور ان کے سامنے ان کی موت ہوئی. کہا دیکھو ہماری موت تو ایسی ہوگی، دل پر چوٹ لگی اور اللہ تعالیٰ نے ان کو فرید الدین عطار، شیخ فرید الدین عطار اللہ نے بنا دیا. بہرحال انسان کے پاس جتنا ساز و سامان زیادہ ہوتا ہے اتنا ہی اس کی تشویش بڑھتی ہے اور اتنا ہی ذہن ان چیزوں میں الجھتا ہے، اور جتنا سامان کم ہوتا ہے اتنا ہی انسان بے فکر ہوتا ہے. لنگ کے زیر و لنگ کے بالا، نگم دزد نگم کالا. یعنی اگر انسان معمولی سامان رکھنے والا ہو تو اس کو کچھ پرواہ نہیں ہوتی، نہ اس کو چور کا ڈر نہ ڈاکو کا ڈر. لہذا اعتدال کا راستہ یہ ہے کہ آدمی اتنا سامان رکھے جو اس کے حالات کے مطابق اس کی ضرورت کا ہو. اس سے زیادہ سامان جمع کر کے اپنا ذہن کیوں الجھائے؟ اس لیے اس سامان کو ٹھکانے لگائے. سب سے اچھی بات تو یہ ہے کہ صدقہ کر دے تاکہ کسی غریب کے کام آ جائے، اور اگر یہ نہ کرے تو پھر بیچ کر پیسے حاصل کر لے، پھر ان پیسوں کو کسی ضرورت کے مصرف میں خرچ کرے، یا ان پیسوں کے ذریعے اللہ تعالی کے بندوں کی مدد کرے. اب بعض گھروں میں خواتین یہ کرتی ہے کہ بیکار قسم کا جو سامان گھر میں پڑا ہوتا ہے، بیکار قسم کا جو سامان گھر میں پڑا ہوتا ہے ان کو جمع کرتی رہتی. مثلا ردی اخبار، نیوز کے جو کاغذ ہوتے ان کو جمع کر لیے، کوئی بوتلیں جمع کر لیتی ہے. پھر کیا ہوتا ہے، پھر کباڑی آتا ہے، یعنی جو اسکریپ لینے والا ہوتا ہے نا، تو یہ سارے اسی جمع کر لیا، اسکریپ والا آتا ہے تو پھر وہ عورتیں سامان اس کو بیچ دیتی. تو بہت سے لوگ خواتین کے اس عمل کو کنجوسی سے تعبیر کرتے، یہ تو کنجوس ہے، پھینکتی نہیں ہے، جمع کرتی. حالانکہ یہ کنجوسی نہیں، بلکہ حضرت والا اس ملفوظ میں جو کچھ فرما رہے اس کا مقصد یہی ہے کہ جو ضرورت سے زیادہ سامان گھر میں جمع ہو رہا ہے، بجائے اس کے کہ اس سامان کو بیکار کر کے ڈال دو، اس کو کسی مصرف میں لاؤ. بیکار کر دیا کچھ نہیں اور اس کو جمع کیا تو کچھ پیسے ملے، مصرف میں لاؤ. اور اگر خود کسی مصرف میں نہیں لا سکتے، استعمال میں نہیں لا سکتے، تو ان کو بیچ دو، اس سے 5-10 روپیہ حاصل ہو جائیں گے، اور یہ اللہ کی نعمت ہے. ان پیسوں کو اپنے کسی جائز مصرف میں خرچ کرنا چاہو تو خرچ کر لو، ورنہ کسی اللہ کے بندے کو دے دو، اس کے کام آ جائیں گے. اللہ، میرے والد ماجد حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ اپنے استاد حضرت مولانا سید اصغر حسین صاحب رحمۃ اللہ علیہ کا ایک واقعہ سنایا کرتے تھے. جو پہلے بھی گزر چکا۔ یہ حضرت میاں صاحب کے نام سے مشہور تھے، سید اصغر علی حضرت میاں صاحب سے۔ دارالعلوم دیوبند کے بڑے درجے کے اساتذہ میں سے تھے، بڑے عجیب و غریب بزرگ تھے اور مادر زاد ولی تھے، ماں کے پیٹ سے ولی تھے۔ والد صاحب فرماتے ہیں کہ میں ایک دن کے گھر گیا ہوا تھا، کھانے کا وقت ہو گیا، فرمایا کہ آؤ کھانا کھا لو، چنانچہ میں نے ان کے ساتھ کھانا کھا لیا۔ جب کھانے سے فارغ ہو گئے تو میں نے سوچا کہ دسترخوان اٹھا کر باہر جھاڑ دوں، چنانچہ میں دسترخوان سمیٹنے لگا تو میاں صاحب نے پوچھا کہ کیا کرنے لگے ہو؟ میں نے کہا حضرت دسترخوان سمیٹ رہا ہوں۔ پوچھا کہ کس لیے؟ میں نے کہا باہر جا کر جھاڑ دوں گا۔ پوچھا کہ تمہیں دسترخوان جھاڑنا آتا ہے؟ یہ کس طرح جھاڑا جاتا ہے؟ میں نے کہا حضرت دسترخوان جھاڑنا بھی کوئی فن ہے، یہ بھی کوئی سیکھنا پڑتا ہے۔ آپ نے فرمایا کہ ہاں، اسی لیے کہتا ہوں کہ تمہیں دسترخوان جھاڑنا آتا نہیں، یہ بھی ایک فن ہے۔ میں نے کہا کہ حضرت یہ بھی سکھا دیجیے۔ فرمایا کہ دیکھو میں تمہیں سکھاتا ہوں۔ دسترخوان پر جتنی چیزیں پڑی ہوئی تھی ان کے مختلف حصے کیے، ہڈیوں کو الگ کیا، اور جو گوشت کے ٹکڑے بغیر ہڈی کے تھے ان کو الگ کیا، روٹی کے چھوٹے چھوٹے ٹکڑوں کو الگ کیا، اور روٹی کا برادہ جو روٹی توڑتے وقت گرتا ہے اس کو اکٹھا کر لیا۔ پھر فرمایا کہ میرے یہاں ان میں سے ہر چیز کی جگہ الگ الگ مقرر ہے، یہ ہڈیاں تو تم فلاں جگہ رکھتا ہوں، چنانچہ کتے کو پتا ہے کہ اس جگہ ہڈیاں ہوتی ہے، کتا وہاں آتا اور وہاں سے اپنے مطلب کی ہڈیاں لے لیتا، اور گوشت کی بوٹیوں کو فلاں جگہ مقرر ہے، بلی کو معلوم ہے کہ اس جگہ پر بوٹیاں ہوتی ہے، وہ بلی وہاں کر اس گوشت کو کھا لیتی ہے، اور روٹی کی ان ٹکڑوں کو اس جگہ دیوار پر رکھتا ہوں، یہاں پرندے چیل کوے آتے ہیں اور ان ٹکڑوں کو کھا لیتے ہیں، اور روٹی کا یہ برادہ میرے گھر میں چونٹیوں کا جو بل ہے، اللہ اکبر، جو بالکل بارش چونٹیوں کا ہے، وہاں ڈال دیتا ہو وہ اس کو کھا لیتی ہے۔ پھر فرمایا کہ سب اللہ تعالیٰ کا رزق ہے، اس کا کوئی حصہ ضائع نہیں ہونا چاہیے۔ اللہ اکبر کبیرہ، یہ سب رزق ہے، بتاؤ اس کے مقابلے میں ہم کتنا ضائع کرتے۔ اللہ اللہ اللہ، ہمارے دسترخوان پر سے ہم باہر کھاتے تو اس میں عجیب عجیب چیزیں ہم ضائع کرتے ہیں۔ آج کی دعوتوں کا حال، آج ہماری دعوتوں کو دیکھے کہ وہاں کتنا کھانا ضائع ہوتا ہے، کتنے لوگ دنیا میں ایسے ہیں جو بھوک سے بیتاب ہے، تڑپ رہے ہیں، اور کتنے لوگ ایسے ہیں جن کو کھانا نام کی چیز میسر نہیں ہے، بلکہ کوئی چٹنی سے کوئی پیاز کے ساتھ روٹی کھا کر گزارا کر رہا ہے، عین اسی وقت دعوتوں میں منو کھانا ضائع ہو رہا ہے، ڈیک کی ڈیک پھینکنے میں جا رہی ہے، کیا ہوا بھائی بچ گیا، کیا کہاں کھلانے جاوے، پھینک رہے، کھانا ضائع ہو رہا ہے۔ العیاذ باللہ العلی العظیم، یہ سب اس وجہ سے ہے کہ اللہ تعالیٰ کی عطا کی ہوئی نعمتوں کی قدر نہیں، ان کو استعمال کرنے کا سلیقہ نہیں کہ ان کو کس طرح استعمال کیا جائے، جس کے نتیجے میں بیکار نہ ہو بلکہ اللہ تعالیٰ کی کسی مخلوق کے کام آ جائے۔ منو کھانا، منو کہتے ہیں یعنی کئی کلو، ایک من ہوتا ہے 20 کلو کا، تو منو یعنی کثرت دکھانی ہوتی ہے، ڈیگ کی ڈیگ ضائع ہوتی ہے، یوں اس کو کہتے ہیں منو کھانا، یعنی بہت زیادہ دکھانے کے لیے۔ ایک من کہتے ہیں 20 کلو کو، تو منو تو کئی کلو ہوا نا، تو اس کو کہیں گے منو میں، کلو نہیں کہیں گے، منو میں کہیں گے۔ اقبال مرحوم نے ایک نظم بچوں کے لیے لکھی ہے، اس نظم کا آخری شعر حضرت والی صاحب رحمۃ اللہ علیہ کو بہت ہی پسند تھا، وہ شعر یہ ہے، نہیں ہے چیز نکمی کوئی زمانے میں، نہیں ہے چیز نکمی کوئی زمانے میں، کوئی برا نہیں قدرت کے کارخانے میں۔ اس کائنات میں جو بھی چیز ہے اللہ تعالیٰ نے اس کو کسی حکمت اور مصلحت کے تحت پیدا فرمایا ہے، اس کو بیکار اور نکما نہ سمجھو، اس کی ناقدری نہ کرو بلکہ اس کو صحیح طور پر استعمال کرو۔ بہرحال گھر میں جو فالتو چیزیں پڑی ہوتی ہے ان کا جائزہ لے، اس کو دیکھے، لے کر ان کو کسی کام میں لاؤ۔ آج ہی گھر جا کر اس پر عمل شروع کرو، اور جب اس نیت سے کروں گے کہ یہ بھی ہماری دینی تعلیم کا ایک حصہ ہے، یہ بھی ہماری تعلیم ہے، دین کی تعلیم ہے کہ ضرورت سے زائد چیزوں کو باہر کرو، دینی تعلیم کا ایک حصہ ہے، تو انشاءاللہ تمہارا یہ عمل بھی اجر و ثواب میں لکھا جائے گا۔ تو اگر ہم گھر کی ساری چیزوں کو نکال رہے ہیں، اس میں سے کام کی الگ کر رہے ہیں، بیکار کو بیچ کر پیسے استعمال کرے، تو اس میں جو وقت جائے گا نا، تو فرمائے تمہارا عمل بھی اجر و ثواب میں لکھا جائے گا۔ اگلی نصیحت میں بھی حضرت تھانی رحمت اللہ علیہ اسی طرح کی بات ارشاد فرماتے ہیں، کیا؟ گھر کا معائنہ کرو، پورے گھر کو دیکھو، ایک ایک کباٹ کو کھول کر۔ گھر میں بہت سی چیزیں ایسی دیکھوں گے جو سڑ رہی ہے، سڑ رہی ہے، کسی کو دیمک لگ رہی ہے، بس ایسی چیزوں کو اپنی ملک سے الگ کر دو تاکہ گھر میں رونق ہو۔ جی، گھر میں جو چیزیں پڑے پڑے سڑ رہی ہے، خراب ہو رہی ہے، ان کو الگ کرو۔ اس کا ایک فائدہ تو یہ ہوگا کہ وہ بھی اللہ تعالی کی نعمتیں ہیں، اس کے نتیجے میں وہ صحیح مصرف میں استعمال ہو جائے گی۔ دوسرا فائدہ یہ ہوگا کہ گھر میں ایسی چیزوں کے پڑے رہنے سے گھر میں بے رونقی ہوتی، ان کو نکال دینے سے گھر میں رونق ہوگی اور صفائی بھی ہو جائے گی۔ یہ سب دین کا حصہ ہی ہے، جبکہ لوگ ان کو دینداری دنیا داری کی باتیں سمجھتے ہیں، لوگ اس کو دنیا داری کی باتیں سمجھتے ہیں، حالانکہ یہ سب دین کا حصہ ہی ہے۔ دیکھو کیسا کیسا دین سکھایا جا رہا ہے۔ ہاں، کم سے کم سال کے اندر ایک مرتبہ پورے گھر میں سے چیزوں کو صاف کرنا چاہیے، اور جو ہم نے رکھ دیا تھا کام آئے گی کام آئے گی، سال کے بعد سوچ لے کہ ابھی نہیں آ رہی تو اس کو کرو، ختم کرو، پھر پورا سال دوسری چیزیں جمع ہوتی ہے۔ تو کم سے کم مہینے میں تو نہیں کر سکتے، سال دو سال کے اندر پورے گھر میں سے ایسا وقت نکالے کہ اس میں سے ایک 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 ایک, ایک, ایک روم کے اندر سے زائد چیزوں کو نکال کر اور سب چیزوں کو سلیقے سے رکھ دے، تو گھر کے اندر ایک رونق آ جاتی ہے، صفائی بھی ہو جاتی ہے سال بھر میں، اور جگہ بھی ہو جاتی ہے۔ کئی کئی چیزیں تو ہماری ویسے ہی سال بھر میں لے لیا ہے، تو اس میں جگہ بھی ہو جاتی ہے۔ حضرت تھانوی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ اگر کسی کو صوفی بننا ہو یا ولی بننا ہو تو وہ کہیں اور چلا جائے۔ حضرت تھانوی فرماتے تھے، کیا؟ صوفی بننا ہو، ولی بننا ہو تو وہ کہیں اور چلا جائے، بہت ساری خانقاہیں کھلی ہوئی ہے، اور اگر کسی کو آدمی بننا ہو، انسان بننا ہو تو وہ یہاں آئے۔ یہاں تو آدمی بننے کے گور سکھائے جاتے ہیں، انسان بننے کے گور سکھائے جاتے ہیں، تھانوی فرماتے تھے۔ تو دیکھو آج ہم صوفی تو بن جاتے ہیں، انسان نہیں بنتے، ولی تو بن جاتے ہیں، انسان نہیں بنتے۔ ارے انسان بنو، اس لیے کہ انسان کی کوئی کم فضیلت ہے؟ یا ایہا الانسان، اللہ تعالی انسان کو پکار رہے ہیں، تو انسان بنو۔ تو جب انسان بنے گا تو وہ صوفی بھی ہوگا، ولی بھی ہوگا، سب کچھ ہوگا۔ اور انسان نہ بنا تو صوفی تو بنا کہ ظاہر میں تو عبادت کر رہے ہیں لیکن اندر سے کچھ اور ہے، انسان نہیں ہے، کوئی جانور ہے۔ اس لیے حضرت فرماتے تھے آج لوگ انسان نہیں بن رہے، کوئی تھوڑا بہت کسی کے پاس جا کر ذکر و اذکار کر کے صوفی بنتا ہے، عبادت کرتے بزرگ بنتا ہے، ارے انسان بنو۔ یہ ساری انسان بننے کی، کہ دیکھو انسان ہوتا ہے وہ نارمل ہوتا ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم بشر تھے۔ اگر کسی کو آدمی بننا ہو تو وہ یہاں ہے، یہاں تو آدمی بننے کے گر سکھائے جاتے ہیں۔ مسلمان وہ نہیں ہے کہ جب تک مسجد میں مصلی پر بیٹھا ہے اس وقت تک تو وہ مسلمان ہے، اور جب مسجد سے باہر نکلا تو اب اس کا اسلام سے کوئی تعلق نہیں، یہ مسلمان نہیں ہے۔ अब उसका इस्लाम से कोई ताल्लुक नहीं, यानी जो चाहे करता। और मस्जिद में आया तो कहता है देखो मस्जिद में बातें करना मना है, मस्जिद में इधर उधर मत करो, ये मत करो, और बाहर निकला तो इस्लाम भूल गया। तो मस्जिद का इस्लाम याद है और मस्जिद के बाहर का इस्लाम उसको याद ही नहीं, सिखा ही नहीं। दुकान का क्या इस्लाम है? तो दुकान में तो वैसा ही चलता है जैसे सब लोग चलते। तो फरमाया उसका बाहर निकला तो अब उसका इस्लाम से कोई ताल्लुक नहीं, बल्कि जो शख्स मुसलमान है वो मस्जिद से बाहर भी मुसलमान है, घर में भी मुसलमान है, बाजार में भी मुसलमान है, ऑफिस में भी मुसलमान है, हर जगह पर वो मुसलमान है। दीन की तालीमात जिंदगी के, दीन की तालीमात जिंदगी के हर हर शोबे से मुताल्लिक है, इन सब का एहतमाम करना चाहिए। देखो हर शोबे का दीन है। आज हमने तो सिर्फ इबादत का दीन, वो भी पूरा नहीं, उसमें से भी चंद इबादतें जो आम तौर पर ली जाती है तो उसका हमने दीन सीखा, वो नमाज, रोजा, जक़ात और हज। इबादत तो और भी बहुत सारी, इसमें से चंद चीजों को लिया है, बाकी दीन के शोबे तो मामलात भी है, माशरत भी है, अखलाकियात भी है, ईमानियात भी है और इबादत भी। तो अब अखलाक का पूरा शोबा है तो उसके अंदर भी मुसलमान बनना है, मामलात का जो पूरा शोबा है उसके अंदर भी मुसलमान बनना है, आज हमने उसको छोड़ दिया। तो याद रखो जब इंसान बनेगा तो हर जगह पर मुसलमान होगा। तो इसलिए फरमाया इन सब का एहतमाम करना चाहिए जिंदगी के हर हर शोबे के। शोबे मैंने आपको बता दिया जी, पांच शोबे, पूरे दिन का खुलासा है, पूरा दिन इसी के अंदर होगा, ईमानियात, इबादात, मामलात, माशरत और अखलाकियात, पांच शोबे। उसमें इबादत का जो शोबा है उसके अंदर पांच वो है, पिलर है। इबादत में कौन सा पिलर? नमाज, रोजा, जकात और हज, और पांचवा ईमान, तौहीद। तो वो इबादत के अंदर आता है। वरना वैसे पूरा दीन पांच शोबों में है और हर शोबे का दीन सीखना पड़ेगा। हाँ तो मामलात जो है, बाजार में हम जाते हैं, लेना देना होता रहता है, बिजनेस, दुकानें, सर्विस जो करते, सारा मामलात है, उसका एक मुस्तकिल दीन है, उसको पूछना चाहिए। तो खैर, तो इसके लिए है बेहिश्ती जेवर का मुताला, इंग्लिश में है, उसको पढ़े अपने पास, एक किताब हर घर में रखे और कभी कभी वक्त मिले उसके एक एक दो दो पेज पढ़ते जावे, सारे मसाइल उसके अंदर मिल जाएंगे आपको। तो उसके जरिए से हमें पता चलेगा कि ओहो मेरे अंदर तो ये कुछ भी नहीं है। पूरी पढ़ ले हर घर में, और जितने भी ये दर्स सुन रहे हैं वो सब के सब इश्ती जेवर अगर पढ़ी है बचपन में तो अब उसको दोबारा फिर से पढ़ ले। उसका कभी कभी मुताला करते रहे, ठीक है। चलो आगे एक और नसीहत करते हुए फरमाया, रोजमर्रा माशरत में ये मुकर्रर कर लो कि जो काम करो सोच कर करो, बेतअम्मुल मत कर डालो, बगैर सोचे मत करो, सोच कर करो। इसराफ से बचने का एक रास्ता ये भी है कि हर काम सोच कर करो। इसराफ से बचने का एक रास्ता ये भी है, क्या है? कि हर काम सोच कर करो, इसलिए कि जब तबीयत में इसराफ होता है तो उसका नतीजा ये होता है कि दिल में जो चीज खरीदने का ख्याल आया फौरन वो चीज खरीद ली, सोच विचार कुछ नहीं किया। इसलिए जरा सोचो कि ये चीज फायदामंद है या नहीं, फायदामंद है या नहीं। सोचने की आदत डालो, सोचे बगैर काम करना गफलत और लापरवाही है, और गफलत और लापरवाही के नतीजे में इंसान अपना वक्त भी बर्बाद कर रहा है और पैसा भी बर्बाद कर रहा है। आखिरी नसीहत हजरत वाला ने फरमाई, किसी के कहने से कोई काम मत करो, बस अपनी राय पर अमल करो। सुन लाख कोई तुझे सुनावे, सुन सुन लाख कोई तुझे सुनावी, कीजियो वही जो समझ में आवे, कीजियो वही जो समझ में आवे। ये हजरत की बात है, यानी दूसरे लोगों के कहने सुनने से मुतासिर न हो। उसका मतलब यह है कि वो आम लोग जो रस्मों रिवाज की बुनियाद पर, याद रखो ये है, क्योंकि आज हर एक हमारी तश्कील करता है, क्या है, रस्मों रिवाज पर चलने की फजीलत बयान करेगा। अरे बोले देखो तुम्हें ऐसा करना चाहिए और ये करो, ऐसा नहीं होगा तो ये नुकसान होगा, वो होगा, पता नहीं क्या क्या डराते हैं। तो वो कहते हैं कि लाख की सुनो जो सुना रहे। तो वो आम लोग जो रस्म और रिवाज की बुनियाद पर या फैशन की बुनियाद पर बातें कहते हैं या जो मशवरे देते हैं, इन मशवरों को सुनते रहो और एक कान से सुनो दूसरे कान से उड़ा दो। और जिस तरीके को तुम सही समझते हो उस पर अमल करो। कोई बुरा कहता है तो कहा करे, जिसको हम समझते हैं हमने उसको किया और उसके कहने पर अमल नहीं किया, तो बुरा कहे तो कहा करे। कोई तुम्हें ताना देता है तो दिया करे, लेकिन तुम फीमा बैनहु व बैन अल्लाह, जो तरीका सही समझते हो उस पर अमल करते रहो। हमने जो तरीका सुना, पढ़ा या पूछा अपने किसी अल्लाह वाले से, उलमा से, और वो तरीका हमने सही समझा और वो आपने अमल किया और उस पर दूसरे लोग बुरा कहते हैं, ताना देते हैं, देने दो, वो दे देकर चुप हो जाएंगे, उसकी परवाह न करो। जिंदगी में याद रखो, दूसरों की ताने की परवाह मत करो। ताना तो मिलेगा, उनकी बात पर अमल करोगे तो भी ताना मिलेगा, और उनकी बात को ठुकराओगे और शरीयत पर अमल करोगे तो भी ताना मिलेगा। लेकिन शरीयत पर अमल करोगे और ताना मिलेगा तो उस ताने के अंदर हमारे लिए अजर बढ़ जाएगा। और अगर हमने उनको खुश करने के लिए शरीयत को छोड़ा है तो ताना तो फिर भी मिलेगा, लेकिन इसमें दोनों तरफ से नाराजगी हुई, मखलूक भी नाराज और अल्लाह भी नाराज। जी, इसलिए याद रखो। लेकिन यहां पर किसी बड़े का कहना सुनना मुराद नहीं, जो मैंने इसमें जो हजरत बताया किसी के कहने से कोई काम मत करो, तो यहां से मतलब जो आम लोग हैं, जो रस्म और रिवाज पर चलने वाले हैं, फैशन पर चलने वाले हैं, उनकी बातें हैं। लेकिन अगर कोई शेख है और वो कह रहा है तो यहां पर उसका मना नहीं है, याद रखना, ये इसकी बात हजरत बता रहे हैं। लेकिन यहां पर किसी बड़े का कहना सुनना मुराद नहीं, जैसे शेख अपने मुरीद से कहे कि यूं करो, या उस्ताद शागिर्द से कहे कि यूं करो, या बाप बेटे से कहे कि यूं करो, या सरपरस्त अपने जेरे सरपरस्त यानी अपने नीचे वाले से शख्स से कहे कि यूं करो, वहां इस शेर पर अमल नहीं किया जाएगा, बल्कि यहां पर तो सुना जाएगा, कीजिए वही जो समझ में आवे, इस पर अमल नहीं, बल्कि वहां तो हुक्म ये है कि इस बड़े की इताअत करनी जरूरी है। वहां खुद राय पर अमल करना जायज नहीं, बल्कि इसी खुद राय से आदमी बर्बाद हो जाता है। तो ये है, तो यहां पर बड़ों की सुननी है, और उसके अलावा वो अगर आ रहे हैं जो हमें रस्म और रिवाज की तरगीब दे रहे हैं, तो उस वक्त उनकी नहीं सुननी है। लिहाजा जब किसी को बड़ा बना रहे हो तो उसको बड़ा मानने से पहले सोच लो कि बड़ा बनाने के काबिल है या नहीं, उसकी राय काबिल एतिमाद है या नहीं, उसकी दयानतदारी काबिल एतिमाद है या नहीं, ये शख्स मेरा खैर ख्वाह है या नहीं। जब ये देख लिया कि ये शख्स मेरा खैर ख्वाह भी है, दीनदार भी है, उसकी राय अकलमंदी पर मुश्तमिल भी है, और इन तीनों बातों का इत्मीनान हो गया, तो फिर अपने आप को उसके हवाले कर दो और फिर वो जो कहे उस पर अमल करो। पहले जांच लो, फिर उसके मुताबिक अमल कर लो, तो फिर उन बड़ों की मानना है। लेकिन यहां हजरत थानवी रहमतुल्लाह अलैह जो बात बयान फरमा रहे हैं, वो दुनिया की तान और तशनी की बातों के बारे में फरमा रहे हैं। मसलन आदमी ये सोचे कि अगर ये काम करेंगे तो दुनिया वालों को क्या मुंह दिखाएंगे, होता है ना, हम ये कहते कि अगर ये काम करेंगे तो दुनिया वालों को क्या मुंह दिखाएंगे। अरे भाई, दुनिया वालों को मुंह न दिखाया तो क्या फर्क पड़ेगा, दुनिया वालों को मुंह न दिखाया तो क्या फर्क पड़ेगा, और अगर उनको मुंह दिखाया और उन्होंने तुम्हारा मुंह देखकर और अपना मुंह बना लिया और तुम्हें बुरा भला कह दिया तो तुम्हारा क्या नुकसान हुआ। सिर्फ उतनी ही बात होगी कि वो ये कहेगा कि ये शख्स दक्यानूस है, बैकवर्ड क्लास का है। अगर ये कहेंगे तो कहने दो कि देखो तो सही, ये पुरानी तरह की चलता है, अभी आज का फैशनेबल जमाना है, रॉकेट का जमाना है, टेक्नोलॉजी का जमाना है, और ये कैसे बात कर रहे, तो कहने दो। अगर ये कहेंगे तो कहने दो, उनकी वो बात तो हवा में उड़ जाएगी, तुम पर उस बात का क्या असर पड़ेगा। असल बात यह है कि अल्लाह ताला के सामने जाकर क्या मुंह दिखाओगे उसकी फिक्र करो, अल्लाह ताला के सामने जाकर क्या मुंह दिखाओगे उसकी फिक्र करो। बहुत अजीब आते हैं, इसलिए याद रखो हमें तो सबसे पहले अल्लाह को राजी रखना है। जो आदमी एक मरतबा मखलूक के कहने सुनने से बेनियाज हो जाता है, एक मरतबा हिम्मत कर लेंगे कि मखलूक की हमें कोई नहीं सुननी, यानी इन लोगों की जो हमें बेदीनी के पर उभार रहे हो, रस्म और रिवाज पर चला रहे हो, और अल्लाह जल्ल शानु को राजी करने की फिक्र कर लेता है, तो ऐसा शख्स ही बिलाखिर दुनिया से इज्जत कराता है, फिर बाद में लोग उसकी इज्जत करते हैं। याद रखना, शुरू में वही लोग इसको जलील समझेंगे, लेकिन ये जिल्लत का हमें वसवसा होता है, हकीकत में जिल्लत नहीं होती। बाद में वही लोग तारीफ करेंगे कि फुला बंदा जो है वो बहुत सही है, और दूसरे लोग भी अगर इस जैसी हिम्मत करना चाहे तो हमारे साथ मिल सकते हैं, तो गोया हमने एक सही रास्ता खोलने का दरवाजा खोला। रस्म रिवाज को तोड़ेंगे तो दूसरे लोग भी ऐसे होते हैं ना, जो ये चाहते हैं कि हम भी इस तरीके से चले तो हमारे साथ मिल जाएंगे, तो हम जरिया बने दूसरों को भी दीन पर लाने का। तो फरमाया आखिर दुनिया से इज्जत कराता है और दुनिया उसके कदमों में आती है। इस दुनिया का तो खासा ही ये है, दुनिया की खसूसियत क्या है कि अगर तुम उसके पीछे भागोगे तो ये तुमसे भागेगी। दुनिया की खसूसियत क्या है, तुम उसके पीछे भागोगे तो ये तुमसे भागेगी, और अगर तुम उससे मुंह मोड़ कर भागोगे तो ये तुम्हारे पीछे भागेगी। याद रखो, अगर हम किसी की चापलूसी करने जाएंगे तो वो और ज्यादा नखरे करेगा, और उसको छोड़ दोगे, बोले हमें किसी की चापलूसी नहीं करनी है, हमें तो अल्लाह को मनाना है, तो वो पलट कर तुम्हारे पास आ, भाई साहब क्या हुआ, तुम कुछ कह रहे थे ना, अब देखो पहले तो कह रहे थे, वो और भाग रहा था और भाग रहा था, आज नहीं कल कह रहा था, कल नहीं परसों कह रहा था, और जब उससे मुंह मोड़ लिया अल्लाह की तरफ मुतवज्जे हो गए, वो खुद पूछने आता है, हजरत क्या हुआ, आप कुछ बात कर रहे थे, मैं थोड़ा बिजी था, मशगूल था, माफ करना, अब देखो क्या हुआ, जा रहे थे उस वक्त परवाह नहीं थी, पलट गए तो अल्लाह ने वापस कर दिया। अरे होता है कि नहीं होता ऐसा। तो फरमाया जब उसके पीछे भागोगे तो ये तुमसे भागेगी, और अगर तुम उससे मुंह मोड़कर भागोगे तो तुम्हारे पीछे भागेगी। ये दुनिया इंसान के साये की तरह है, ये दुनिया इंसान के साये की तरह है, अगर तुम साये के पीछे भागोगे तो तुम्हारे आगे आगे भागता है। साये के पीछे भागो तो कहां आगे आगे भागता है, तुम जा रहे कभी पकड़ नहीं सकोगे, और वो तुम्हारे आगे आगे भागता जाएगा, और कभी अपने साये को तुम पकड़ नहीं सकोगे, और अगर तुम साये से मुंह मोड़कर दूसरी तरफ भागोगे ना तो वो साया फिर तुम्हारे पीछे पीछे भागेगा। अब देखो कितनी बेहतरीन मिसाल दी, साया कि तुम्हारे पीछे पीछे भागेगा। यही मामला दुनिया का है, चाहे दुनिया की दौलत हो या दुनिया की इज्जत हो या शोहरत हो या जाह हो या माल हो, कुछ भी हो, उसका कायदा तो यही है, कुछ भी हो उसका कायदा तो यही है। लिहाजा इस बात की तो फिक्र ही छोड़ दो कि दुनिया क्या कहेगी, इस बात की तो फिक्र ही छोड़ दो, इसलिए कि तुम दुनिया वालों का मुंह कभी बंद नहीं कर सकते। दुनिया वालों का मुंह कभी बंद नहीं कर सकते। दुनिया तो अजीब है, वो तो तुम्हें सुनाती रहेगी। याद रखना, हमारा काम है सुनते रहना, उससे घबराना नहीं, उसकी परवाह नहीं करना, अल्लाह की तरफ मुतवज्जे रहो। बेटी की शादी का एक वाक्य सुनो। एक शख्स अपनी बेटी की शादी कर रहा था। एक शख्स अपनी बेटी की शादी कर रहा था। उसने सोचा कि जब भी कोई शख्स अपनी बेटी की शादी करता है तो उसके ससुराल वाले अक्सर व बेशतर उसको ताने देते कि तू फुला चीज जहेज में नहीं लाई और फुला चीज जहेज में नहीं लाई, उसको ताना देते हैं। उसने सोचा कि मैं ताना देने का मौका ही न दूंगा। अपनी बेटी की शादी करा रहा था तो ससुराल वाले ताना देते हैं, यानी लड़की अपने साथ में ये न लाई वो, क्योंकि ये जहेज का शादी के वक्त मालूम है वो मुतालबा होता है कि हमें इतना इतना दो। कहीं गाड़ी मांगी जाती है, कहीं बाइक मांगा जाता है, कहीं फ्रिज मांगा जाता है, पलंग मांगा जाता है, पता नहीं क्या क्या, घर का सारा सामान बोले दो। हालांकि ये तो मर्द के जिम्मे, बेटी से मांग, लड़की से मांगते। तो उस बाप ने सोचा कि ये ससुराल में जाएंगे तो अक्सर बेशतर ताना देते, तो मैं कहीं ऐसा करूं कि ताने का मौका ही ना दूंगा और दुनिया की सारी जरूरियात की चीजें अपनी बेटी को दूंगा। चुनाचे उसने सारी दुनिया भर की चीजें अपनी बेटी को जहेज में दे दी ताकि क्या हो, ताना न सुनना पड़े। जहेज में दे दी ताकि कोई कहने वाला ये न कहे कि फुला चीज नहीं दी। अच्छा, जब बारात जहेज लेकर रवाना हुई, बारात यानी ये लड़की वाले जब जहेज लेकर रवाना हुए ये सारी, तो रास्ते में एक नदी आ गई। रास्ता हमवार करने के लिए फावड़े की जरूरत पेश आई, यानी वो जो लोहे की चीज होती है ना किजी को, जो सीमेंट वगैरह के, तो वो फावड़ा कहते हैं, उसकी जरूरत पेश आ गई। अब सामान में फावड़ा तलाश किया गया जहेज का जो सामान था ना, अब जरूरत पड़ी कि मिट्टी को हटाना है, तो अब जाहिर बात है अब वो फावड़ा बोले वो अब सामान में है कि नहीं है अब वो भी इसमें ढूंढ रहे किसमें, लड़की के जहेज के सामान में। फरमा उसको तलाश किया गया तो फावड़ा नहीं मिला। किसी ने कह दिया कि लो भाई, इन साहब ने जहेज में फावड़ा तो दिया नहीं। अरे फावड़ा समझ गए, उसको क्या कहते हैं सुहेली में, जरा लिख देना या इंग्लिश में। अच्छा, सीमेंट के जो कारीगर होते हैं ना, उसमें जो मिक्स करते हैं तो उसमें एक फावड़ा होता है और एक खोदने का होता है, तो उसको कहते हैं किजी को, जो भी हो अब समझ गए। तो फरमाया वो नहीं मिला, तो देखो हालांकि उसने बेचारे ने सब कुछ दिया, अब देखो किस वक्त में क्या जरूरत पेश आ गई। तो फिर आज ये रास्ता आसानी से बन जाता, अगर फावड़ा दिया होता तो आज ये रास्ता आसानी से बन जाता और पूरी बारात आराम से गुजर जाती। तो देखिए सब कुछ करने के बाद फिर भी ये ताना मिला कि साहब फावड़ा तो नहीं दिया अब लो ऐसा होता है, क्यों कि जब दूसरों को राजी करने जाओगे तो राजी कब तक करते रहोगे, कहीं भी कोई गलती होगी तो फौरन नाशुक्री शुरू हो जाएगी। तो इसलिए अल्लाह को राजी कर लो ताकि कोई परेशानी ही ना हो, थोड़ा सा सुनना बर्दाश्त कर लो। तो देखो ये मिसाल दी कि इन्होंने सोचा कि मुझे ये मेरी बेटी को ससुराल वालों का कोई ताना ना सुनना पड़े, तो लाओ सब कुछ दे दो, फिर भी सुनना पड़ा। दुनिया का मुंह बंद नहीं कर सकते, लिहाजा इस दुनिया के लिए तुम कुछ भी कर लो, इस दुनिया के लिए तुम कुछ भी कर लो, फिर भी तुम्हें कुछ न कुछ जरूर कहेगी। अल्लाह अकबर, अल्लाह अकबर, बिल्कुल सही है। तुम कुछ भी कर लो वो जरूर कहेगी, तुम उसका मुंह कभी बंद नहीं कर सकते। इसी के बारे में हजरत थानवी रहमतुल्लाह अलैह फरमा रहे हैं कि किसी के कहने सुनने से कोई काम मत करो बल्कि अपनी राय पर अमल करो, यानी अल्लाह ताला के सामने जवाबदेही का तसव्वुर करते हुए जिस बात को तुम सही समझते हो उस पर अमल करो। इसके बाद अगर तुम्हें कोई कुछ कहे तो उसकी परवाह मत करो। अल्लाह ताला अपनी रहमत और अपने फजल व करम से हम सबको इन तालीमात पर अमल करने की तौफीक अता फरमाए। आमीन। थोड़ी देर मुराकबा कर ले।